उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको तेस्रो श्रृंखला लिएर आइपुगेका छौं। यो उपन्यास गएको साता 34 पृष्ठसम्म हामीले दोस्रो श्रृंखलामा सुनेका थियौं। अब 35 पृष्ठदेखिको वाचन तेस्रो श्रृंखला अब शुरू हुन्छ। पृष्ठ 35 धन्यवाद। ऊ आफ्नो हात फेरि तल झार्दै भन्छ, मैले तपाईँलाई अफिसर नै भन् ठानेकी थिएँ। अफिसरहरू सिपाहीहरूभन्दा बढी बुद्धिमान हुन्छन्, ज्यानको माया पनि उनीहरूलाई नै बढी हुन्छ। एकातिर गोहीहरूको आहार भएको मेरो साथी ह्यान्ड्रिकको मृत्यु शोक, अर्कोतिर तपाईँको कमान। भन्नुहोस् त, तपाईँलाई अफिसर ठानेर म के ठान्न? मेरो सट्टामा तपाईँ पनि त्यसै गर्नुहुन्थ्यो होला म्याडम, के थाहा मलाई? तपाईँ यहाँको शत्रुको रूपमा पो आउनुभएको हो न मित्रको रूपमा। सम्झनुहोस्, म मित्रकै रूपमा आएकी हुँ। मित्र किम्रिक उपेक्षा उडाइदिन्छ, तर त्यो स्वास्नी मान्छे उत्तेजित हुन्न। ऊ उसको तमतमाएको अनुहारमा आँखा चिप्लाइदिन्छ, फेरि पराइपनको विक्षोभलाई मेट्न चाहेको स्वरमा ऊ भन्छ, सन्चो छैन कि या हो तपाईँलाई? मेरो सन्चो विसन्चोसित तपाईँलाई के प्रयोजन? ऊ फेरि पुनः प्रश्न गर्छ। म डाक्टर हुँ, उसले भन्छ। जङ्गल होस् अथवा गाउँ, युद्धस्थल होस् वा सहर, डाक्टरको सम्बन्ध रोगीहरूसँग हुनु स्वाभाविक कुरो हो महाशय। कठै ह्यान्ड्रिक पनि रोगी थियो, फुलहरूको बासना भनेपछि त्यसै त्यसै भुतुक्क हुन्थ्यो। ऊ बिचराले आजै मात्र मलाई आफ्नो रोग सुम्पिदिएको थियो। बोल्दा बोल्दै ऊ फेरि न्यास्रिन्छ। ह्यान्ड्रिकको छेद विच्छेद शरीर, गोहीहरूका अनुहारहरू मानौ उसको स्मृतिमा फन्कालिन थाल्छन्। उसलाई आँसु लुकाउन निकै निकै अप्ठ्यारो परे चाहिँ अनुभव गर्न थाल्छु। ऊ रुन सक्छ, डाक्को छाडेर रुन सक्छ, तर किम्रिक अझै ढुङ्गो बनिरहेको छ। त्यो स्वास्नी मान्छेका आँसु मानव आँसु होइन, त्यो स्वास्नी मान्छे मानव स्वास्नी मान्छे होइन। ह्यान्ड्रिकको रगतले लतपत्तिएको उसको अन्तर्कथा मानव कथै होइन, ऊ मानव फगत कुनै दन्तेकथाको लोकमा बस्ने लामा दारा र नङ्ग्रा भएकी राक्षस नै हो। उसको भ्रान्तिलाई मेट्न पनि चाहन्न म, मेट्न चाहेर पनि केही फाइदा छैन। मेट्न खोजे भने उसले मलाई पनि राक्षसकै हारमा उभ्याइदिनेछ निश्चय नै, किनभने अहिलेसम्म मेरो कुमको हवलदारी बिल्ला हराएको छैन। अङ्ग्रेजी गन्ध लिपिएको ऊ मलाई र त्यो स्वास्नी मान्छेलाई छोडेर जहाजभित्र बाहुन्ने भइदिन्छ। त्यो स्वास्नी मान्छे मौनतामाथि विश्वास गर्न सकिरहेकी छैन, आक्रान्त भइरहेकी छु मौनता र चकमन्नताबाट। आँसुले भिजेका हरफहरूलाई भित्रभित्रै पचाएर ऊ बोल्छे, सुन्नुहुन्छ? भन्नुहोस्, म उसको स्वरमा स्वर मिलाइदिन्छु। यहाँको साथी पनि ह्यान्ड्रिक जस्तै रोगी हुनुहुँदो रहेछ, के रोग थियो र ह्यान्ड्रिकलाई? म सोध्छु। उही आस्था र विश्वास हराइरहेको रोग अर्थात् फ्रस्ट्रेसन। यस किसिमको रोगले खालि सैनिकहरूलाई मात्र छोएको होला भन् ठानेकी थिएँ, तर कहाँ सैनिक मात्र, के सैनिक, के गैर सैनिक, के सहर बजार, के गाउँघर, हरेक ठाउँमा उही फ्रस्ट्रेसन, हरेक ठाउँमा युद्धको बलात्कारले नपुंसक भएका आत्माहरूको चिच्चाइ। यो त कुनै रोग होइन म्याडम, म भन्छु, यही त सबभन्दा ठुलो रोग हो, सबै किसिमका रोगहरूको बाबु। आजभोलि विश्वभरि नै महामारीको रूपमा फैलिरहेछ यो रोग। मेरै कुरा लिनुहोस् न, केही छिन पहिलेसम्म म आफूलाई यो रोगबाट मुक्त भएको सम्झिरहेको थिएँ, तर गोहीले ह्यान्ड्रिकलाई भाँचिदिएदेखि नै त्यही तालमा हाम फालेर मलाई पनि यो प्राण विसर्जन गरिदिनु जस्तो लागिरहेछ। म उसलाई सम्झाउँछु, यस किसिमले सोच्नु ठिक छैन म्याडम। हो ठिक छैन, म मान्दछु, तर भन्नुहोस् सहर फर्केपछि कुन मुखले भन्ने मैले ह्यान्ड्रिकलाई अफ्रिकी जङ्गलमा गोहीले टुक्रा टुक्रा पार्यो भनेर, कसरी भन्ने उसैले फुल लिनका निमित्त यो तालमा जहाजलाई ओह्रालेको थियो भनेर? रोक्नुपर्ने होइन मैले, साँच्ची भन्छु महाशय, मलाई आफ्नो कालो अनुहार तिनै गोहीका पेटभित्र लुकाइदिउँ जस्तो लागिरहेछ। त्यस्तो भइदिएको भए दुखान्त प्रश्नहरूबाट मुक्ति पाउने थिएँ मैले, त्यसबाट फाइदा के? म सोध्छु। आहा, बिचरा सातचोटि ढुङ्गामा पछाडि पनि नमर्ला जस्तो थियो। अरे, जहाजमाथिबाट यी फुलहरूलाई नदेखेको भए न म यी फुलहरूका बारेमा चर्चा गर्थेँ, न उसले यहाँ जहाज ओह्राल्ने थियो। नरोकेकी होइन मैले, तर के गर्नु, फुल टिप्ने नसाझै चढेको थियो उसलाई यतिखेर। ती फुलहरूलाई देख्नुभन्दा पहिले नै म अन्धी भइदिएकी भए, त्यसको चर्चा गर्नुभन्दा पहिले नै यो जिब्रो लाटो भइदिएको भए। उसको आँखा फेरि आँसुले भरिएला भरिएला जस्ता हुन्छ। त्यो दुःखदायी घटनाको स्मृतिबाट उसलाई चुनालेर अर्कै मोडतिर लैजाने विचारले कुराको प्रसङ्गलाई बदलिदिन्छु म। इङ्ल्यान्डमा यहाँको घर कहाँ नि म्याडम? इङ्ल्यान्ड जानुभएको छ तपाईँ? ऊ आँसुलाई सुकाउँछ फेरि भित्रभित्रै। लिभरपुलमा? त्यही हो र, किन शङ्का लाग्यो तपाईँलाई? म फेरि ऊ फेरि सोध्छ। प्रश्नको जवाफमा म उसको अनुहारमा टकटकी बाँधिदिन्छु। भर्खर भर्खर हेन्ड्रिकको मृत्यु शोकले अभिभूत भएर मर्न चाहेको उसको अनुहारमा उही मृत्युका सन्तासका छाया दगुरिरहे चाहिँ अनुभव गर्न थाल्छु। यस्तो लाग्थ्यो, कालो गगल्सले छोपिएको उसको आँखाले मलाई र किम्ब्रिकलाई उही मान्छे खाने राक्षसको पङ्क्तिमा उभ्याइदिए चाहिँ। उसभित्रको दुःखदायी भावनालाई उकास्ने पक्षमा छैन म। ऊ चनाको किसिमको स्वरमा फेरि भन्छे, शङ्का लागेको भए प्रमाण दिउँ। के आवश्यकता छ र, म फेरि स्वरमा स्वर मिलाउँछु। सन्तोषको सास फेर्छु। यहाँहरू ब्रिटिस फौजी चौकीका मानिस हुनुहुन्छ होइन? ऊ फेरि बोल्छे, ईश्वरलाई धन्यवाद दिनुपर्छ मैले यस्तो ठाउँमा पनि आफ्नैहरूको सङ्गत पाइयो। कैयनपल्ट यस्तो सैनिक अस्पतालमा पनि काम गर्ने अवसर पाएकी छु जसको बेड तपाईँको अनुहारसँग मिल्दाजुल्दा अनुहारहरूले भरिएका हुन्थे। तपाईँहरू त एसियावासी हुनुहुन्छ क्यारे होइन? हजुर, एसिया निवासी नै हो। कति फौज छ नि चौकीमा? तपाईँको विचारमा कति होला जस्तो लाग्छ? म सोध्छु, कम्तीमा पनि एक बटालियन अवश्य होला। तपाईँ नै भन्नुहोस् न, कति छन्? मात्र दुईजना। आश्चर्य, ठट्टा त गर्नुभएको होइन? ऊ फेरि सोध्छे, ठट्टा गर्न जानेको छैन मैले म्याडम। म जान्दछु ठट्टा गर्न। केही छिन पहिले अनुहारभरि अविश्वासको छिटा लिएर त्यो जहाजभित्र बाउन्ने भनेको किम्ब्रुक रुमानी हरफहरूले सिँगारिएर त्यो स्वास्नी मान्छे र मेरो बीचमा आइपुग्छ। म उतिर आँखा चिप्लाइदिन्छु। लाग्न थाल्छ उसभित्र गुम्सिरहेका चिसा गुनासाका हरफहरूलाई कुनै अदृश्य शक्तिले त्यसै त्यसै पखालिदिए चाहिँ। ऊ ओठभरि हर्ष सोरेर भन्छ, मेरो बुद्धिलाई के भएको थियो कुनै? जहाजभित्र वायरलेस सेट छ भन्ने सम्झना नै भएन साँच्ची। जहाजभित्र पछि पछि पो त झल्यास्छ भए। ऊ त्यो स्वास्नी मान्छेतिर यसरी पाइला सार्न थाल्छ, मानव ऊ उसकी मौनिका थिए, मारिया थिए, वेर्गित थिए। आँखाभरि रुमानी गन्ध चाहिँ बटुलेर ऊ त्यो स्त्रीका गल्कुसले छोपेका आँखामा आफ्नो आँखा चिप्लाइदिन्छ। त्यो स्वास्नी मान्छेसँग मानव प्रतिवाद गर्ने कुनै शब्द नै हुँदैन। मलाई थाहा छ, गोही आयो गोही आयो भनेर कराउँदै उसभित्रका रुमानी हरफहरूलाई म धमिल्याइदिन सक्छु, तर म त्यसो गर्दिनँ। त्यसो गर्ने मन छाए पनि छैन। ऊ स्वास्नी मान्छेतिर उही रुमानी गन्ध भरेको मुस्कान उडाउँदै भन्छ, तपाईँलाई त त्यो वायरलेसको प्रक्रिया थाहा होला नि। त्यो स्वास्नी मान्छे बोल्न पनि सक्दिन। ऊ एकाएक त्यो स्वास्नी मान्छेको पाखुरा समातेर फेरि त्यही जहाजतिर फर्किन्छ। त्यो स्वास्नी मान्छे विरोध गर्न पनि सक्दिन। ऊ मानौ आफू डाक्टर हुँ भन्ने कुराको अहमलाई बिर्सिन्छ। गोहीले टुक्रा टुक्रा पारेको हेन्ड्रिकलाई बिर्सिन्छ। किम्ब्रिक भन्दै जान्छ, यो वायरलेसले कुनै कुनै फौजी चौकीलाई समात्नै पर्छ, बुझ्नुभयो? त्यो स्वास्नी मान्छे फेरि पनि केही बोल्दिन। कुनै चुम्बकीय शक्तिले तानेजै तानिँदै जान्छ ऊ। म ती दुई गोरा रङलाई जहाजभित्र छाडेर फेरि त्यही दिशातिर पाइला सार्न थाल्छु जहाँ मेरो भित्ता छ। किम्ब्रिक अघि नै आइपुगिसक्नुपर्ने थियो त्यो स्वास्नी मान्छेलाई साथमा लिएर, तर ऊ आइपुगेको छैन। हुन सक्दछ रोमान्सका छनकले थरथराएका उसका रोगी औँलाहरू अझै त्यो स्वास्नी मान्छेको पाखुरामा चिप्लिरहेका होलान्, र वर्षौँदेखि उसभित्र बाफिएका कातर हरफहरू एउटा कथाको रूपमा अभिव्यक्त भइरहेका होलान्। उसका भोका आँखाका नानी लुकी लुकी गरेर त्यो स्वास्नी मान्छेको गन्धलाई चाटेर यो जङ्गली चपकमन्नतालाई आबादीको अंश सुम्पिँदै होला। जाति नै भयो, उसको आँखामा अहिले यो जङ्गल उसको सहर गाउँ चाहिँ अटाउन सकिरहेछ। त्यो स्वास्नी मान्छेको सामिप्यले उसभित्रको कल्पनाका जुलुसलाई भताभुङ्ग पारिदियो भने उसको अन्तिम कथाले फेरि एउटा नयाँ मोड लिन सक्नेछ। त्यो नयाँ कथामा ध्वंस होइन, निर्माणका जाँगरहरू हुनेछन्, नयाँ व्यवस्थाका हरफहरू हुनेछन्। तर त्यो स्वास्नी मान्छेको अनुहारलाई युद्ध लिप्साकै अनुहारको रूपमा टिपिरह्यो भने उसमा धेरै धेरै आँखा बन्नेछन्, डरका र अविश्वासका। ती सबै आँखा उग्रिए भने ऊ पानीमा आफ्नो अनुहारलाई युद्ध देख्नेछ, मलाई युद्ध देख्नेछ, र त्यो स्वास्नी मान्छेलाई युद्ध देख्नेछ। हामीहरूलाई युद्ध देख्दा देख्दै यो चकमन्नतालाई नै युद्ध ठानेर रुखका फेदमा टाउको ठोकी ठोकी आफ्नो गिद्धीलाई नै छताछुल्ल पार्नेछ। जे होस्, उसको कुरालाई बुनेर बस्ने इच्छा छैन मभित्र। सूर्य डुब्न लागिसकेपछि क्षितिजको सिन्दुरे सागरमा केही छिनपछि आँखाहरू टलपलाउन थालेछन् तालको किनार र हाम्रो क्याम्पाको बार बारमा। अगाडिको ध्वनितिर तिरोहित हुन्छु म। वरिपरिका ध्वनिहरूका बीचमा बनेको यो ध्वनि सबभन्दा पुरानो हो। त्यसभित्रको आगोलाई किम्रेक र मैले बिउजाएका थियौँ काठमा काठ रगडेर त्यहाँ बास पस्न आइपुगेकै दिन। पछिल्लो वर्षदिनदेखि नै त्यो सल्केकै छ अविच्छिन्न। यस जङ्गलमा त्यो आगोको अस्तित्व हाम्रो अहमभन्दा ठुलो छ। कामेको मुटु र थरथराउँदा तिग्राका लागि एउटा दरिलो टेवा भनेको छ त्यो आगो। चकमन्नताभित्र रिङरेगाइरहने आतंकको डसाईबाट आफूलाई भदभतिन नदिने एउटा भरोसा भनेको छ त्यो आगो। म छरिएका दाउराका कपडेराहरूलाई बटुल्न थाल्छु। ती दाउराका कपडेराहरूपछि लामा लामा मुढाहरूलाई सुम्पिदिनु छ मैले धुनी बिच्छे। दाउराका मुढाहरूलाई काँधमा हालेर ओसार्दा ओसार्दैमा म फेरि त्यो स्वास्नी मान्छेको सिमलको भुवाजै चिप्लो र गोरो अस्तित्वलाई अनुभव गर्न थाल्छु। केही पर जङ्गली फुल चपाइरहेको कालो ढेडु बाँदर विस्मय चिप्लाइदिन्छ त्यो स्वास्नी मान्छेतिर गर्दन लामो पारेर। ऊ किम्रिक सँगसँगै हिँडिरहेकी छे। मलाई उतिर उत्सुकता बिउजाइरहने इच्छा छैन। इच्छा भए पनि त्यसलाई दबाइदिनुपर्छ मैले, किनभने साँझ पर्नुभन्दा पहिले ती सब धुनीलाई जगाइसक्नुपर्छ मैले, नत्र त एक लासमा बौरने हिंसक जनावरहरू डरलाग्दा हुनेछन्, घातक हुनेछन्। प्राण रक्षाका निमित्त कहिले रुखमा र कहिले खाल्टोमा शरण लिनुपर्ने, अनुहार भरिभरि चिटचिटे पसिना लिएर। फेरि पनि किम्रेकको पिठ्यौँमा लादिएको भारीले आकर्षित भइहाल्छु म। आउँदा आउँदै मलाई लक्ष्य गरेर एउटा वाक्य उडाइदिन्छौ, तिमी त स्वयंखुसा ठोकेछौ हामीलाई छलेर। तिमी वायरलेसको पछि बौला भएको मान्छे, म उत्तर दिन्छु आफूलाई भने धुनी जगाउने चिन्ता। वायरलेसले काम दिएन आज, केही छैन, आज नदिए पनि भोलि त देला, भोलि नदिए पर्सि त देला। किम्रेक विश्वासको डोरी बाँध्छ। उसको निरोगी किसिमको वाक्यले छक्क पर्छु म। यति डरो किसिमले आजभन्दा पहिले कहिले पनि परिस्थितिलाई स्वीकार गर्न सकेको थिएन उसले। तर त्यो स्वास्नी मान्छेको अनुहारमा चिप्लिएको पीडाको छाया अहिलेसम्म पनि बिराउन सकेको छैन। पराइपनको विक्षोभले मानव उड्ने सासिरहेकी छ। आफ्नो पिठ्यौँको भारीलाई मूल धुनीतिर बिसाएर किम्रेक फेरि भन्छ, चटक हेर्छौ अनन्त। म फेरि पक्क पर्छु उसको लवजले। आवश्यकताभन्दा बढी खुसी भइरहेछौ म सोध्छु तटस्थ किसिमले। उसको अनुहारमा उदाएको यो तेज पनि किसिमको चटक होइन र? तर म त्यतातिर फर्किन्न, फर्किने इच्छा छैन। त्यो स्वास्नी मान्छेको उपस्थिति स्वयं एउटा चटक, त्यो स्वास्नी मान्छेको गन्ध पनि एउटा चटक, त्यो स्वास्नी मान्छेसँग ओर्लिएको तन्नेरी आहार हुनु पनि एउटा चटक, पाइलैपछि चटकै चटक। फेरि पनि केही नबुझे चाहिँ दाउराका मुढाहरूलाई धुनीमा जोत्दा जोत्दै म भन्छु, आश्चर्य, यो चटक कहाँबाट आयो? तिमीसँग त थिएन जस्तो लाग्छ मलाई, कतै हाम्रो अतिथिले त सिकाइदिनु भएन? म चटकी होइन, त्यो स्वास्नी मान्छे मुढोमा बसेको बसै बोल्छे। चटक जान्दी हुँ त हेनरीका अहिले नै जीवित पारेर फेरि उड्ने थिएँ अनन्तजी। जे होस् तपाईँ चटकी नै हुनुहुन्छ, म उतिर केन्द्रित हुन्छु राम्रैसँग। कि मेरो निधारमा लेखिएको छ र? ऊ सोध्छे। निधारमा मात्र होइन म्याडम, तपाईँको आँखामा लेखेको छ, तपाईँको हातखुट्टा र पाखुरामा लेखेको छ, तपाईँको सिँगै व्यक्तित्वमा लेखेको छ, म पढ्न सकिरहेको छु। गजबको आँखा रहेछ तपाईँको, ऊ भन्छे। तपाईँ चटकी नभइदिएको भए सधैँ जङ्गली कर्कलाको पात झैँ लल्याक लुलुक हुने, यी मेरा साथी यति चाँडो यस्ता फुर्तिला किमार्थ पनि हुने थिएन। यिनी त बुढो पो भइसकेका थिए 100 वर्षको। मेरो कुरो सुन्दा सुन्दै एकाएक खित्का छाडेर हाँसिदिन्छ किम्रेक। उसको हाँसो पनि आवश्यकताभन्दा बढ्ता चर्को छ। यो जाति कुरो होइन, जर्मन भाषामा उही एकछिन पहिलेकै जस्तो स्वर निकालिदिन्छ। उहाँलाई लिएर किन घोरिन्छौ? चटक हेर्ने होइन तिमी? म फेरि किम्रेकतिर टकटकी बाँधिदिन्छु। उसको लवज टुङ्गिँदा नटुङ्गिँदै उसको हातमा एउटा अर्को पिस्तोल खेल्न थाल्छ। सम्भवतः किम्रेकले त्यसलाई जहाज तलासी लिँदा फेला पारेको होला। एकाएक त्यो पिस्तोललाई मेरो हातमा फ्याँकेर ऊ फेरि जर्मनीमै भन्छ, लौ हेर चटक। के हेर्नु छ र? म पिस्तोललाई हातमा खेलाउँदै भन्छु, यो त एउटा पिस्तोल हो, बस त्यतिकै त्यतिकै त हो नि, अरू के त? हेर न हेर राम्ररी, के हेर्नु? जति हेरे पनि पिस्तोलै त हो नि। मान्छेको सभ्यतामा थपिएको विनाशको एउटा अर्को चरण, विनाश चाहे निर्माणका लागि होस् चाहे सुरक्षाका लागि होस्, म त त्योभन्दा केही देख्दिनँ किम्रेक। यति हो, हाम्रा बाबुबाजेले खेलाउने गरेको पिस्तोलभन्दा यो ज्यादै राम्रो र ज्यादै घातक किसिमको छ। के हेर भन्छु त, के हेरिरहेका छौ कि? कसलाई थाहा छैन त्यसको निर्माण विनाशकै लागि भएको भन्ने कुरा। सुरु सुरुमा यो चटकै जस्तो थियो होला, तर अहिले त चटक छैन नि, कि छ चटक? अह छैन, तर मैले त तिमीलाई चटकको पो कुरा गरेको त, त्यसमा चटक छ, अलिक गहिरिएर हेर। म त केही देख्दिनँ, मैले उत्तर दिएँ। के यो पिस्तोल मेड इन जर्मन हुनु चटक होइन? त्यो पिस्तोलको गोलीमा जर्मनी लेखिनु के चटक होइन? उहाँलाई लिएर ओर्लिएको जहाजका सरसामान जर्मन हुनु के चटक होइन? श्रीमतीजी त आफूलाई र आफ्नो मरेको साथीलाई ब्रिटिस भन्नुहुन्थ्यो, ब्रिटिसले एकाएक जर्मनी चुला लिनु के चटक होइन? त म्याडम जर्मनी हुनुहुन्छ, म सोध्छु, भन यो चटक हो कि होइन? म आफ्नो ओठमा मुस्कान चिप्लाइदिन्छु। तिम्रो निम्ति चटक नहोला रे, इम्रिक पहिलेभन्दा पनि झन् खुसीको छनक उडाइदिन्छ। आफूलाई त साह्रै राम्रो चटक लागिरहेछ, यति राम्रो चटक हेर्न पाइएला भन्ने आशै गरेको थिएन। साँच्चै नै हर्षले यति उदेक हुन्छ, उसको खुट्टा मानव भुइँमै हुँदैन। ऊ मृत्युको पारामा त्यो धुनी अगाडि दुई फन्का घुमिहाल्छ, नृत्यको पारामा। फेरि उसको ओठले गीत गुनगुनाइदिन्छ, बाढी आयो बाढी आयो, सुतेको म भित्रको राइनमा बाढी आयो। निश्चय नै एउटा चटक पनि चटक हो, एउटा यस्तो अद्भुत चटक, उसको मूल्य कुनै पनि दर्शकले चुकाउन सक्दैन। मृत्युको आशंकाले लगारिँदै आएको किम्रिकका आँखा, त्यो स्वास्नी मान्छे जर्मनी आत्मा र अनुहारमा बस्छ भने उसको निम्ति त्योभन्दा खासाको चटक यो संसारमा अर्को कुन चटक हुन सक्छ? निश्चय नै उसलाई हर्षको मात लाग्ने नै स्थिति छ। म उतिर हेरि नै रहन्छु, ऊ गीत गुनगुनाइ नै रहेको छ। त्यस स्वरमा मरि भूमिको बालुवाको तातो हावाको चक्को घुसारियो झैँ छनक छैन। उसको संवेदनाको पुँजीभूत भावनाले मानौ नयाँ पखेटा फेरेको छ जुनलाई चोरेर। गीतका कडीहरूलाई उडाउँदा उडाउँदै ऊ ध्वनि बाल्न थाल्छ। अब मृत्युको सन्तासले म लखेटिनुपर्ने हो, दुई जर्मनको बीचमा एउटा नेपाली, मेरो भावना त्यस्तो अपशगुनको भेलमा डुब्न स्वाभाविक पनि हो। तर म यो जङ्गलमा कुन किसिमको मान्छे बनिरहेको छु कुन्नी? त्यस किसिमको शङ्काले छुँदै छुँदैन मलाई। स्वयं त्यो रोग चिसिएको समयबाट मृत्युको सम्भावनाका मुटु कमाउने प्रश्नहरूले निश्चय पनि मेरो आकाशलाई थकाउन सकेको छैन। म फेरि किम्रिकलाई छाडेर स्वास्नी मान्छेतिर आँखा चिप्लाइदिन्छु। तर त्यो स्वास्नी मान्छे निकै गम्भीर भनेकी छे लाग्न थाल्छ। उसका बाँच्न चाहने हरफहरू छिन्न भिन्न भइसकेका छन्। हेन्ड्रिकको विभत्स मृत्युको किसिमको मृत्युले चुडिएको उसको व्यक्तित्वलाई किम्रिकले ठट्याउलो किसिमले नङ्ग्राइदिँदा उसको के हालत भइरहेको होला? त्यस कुराको अनुमान गर्न सक्ने क्षमता अहिले ममा बाहेक कसैमा छैन। फेरि पनि त्यसलाई म गम्भीर किसिमले ग्रहण गर्दिनँ। उसको आँखाले पनि किम्रिक जर्मन हो भन्ने कुरामा विश्वास गरिदिए। यो कथाले निश्चय नै एउटा अर्को मोड लिन्छ। म त्यो स्वास्नी मान्छेतिर समवेदनाको स्वर उडाइदिन्छु। त्यसो भए तपाईँ जर्मन हुनुहुन्छ? हो, म जर्मन हो। न त ऊ लुक्ने प्रयास गर्छे, न त आफ्नो लवजलाई बेसारी तुनाउँछे। हेन्ड्रिकलाई निल्ने गोइहरू भएको पोखरीमा हालिदिनुहुन्छ भने पनि म तयार छु। किन डर लागिरहेछ तपाईँलाई? के को डर? उपेक्षा झैँ उडाएर आफू बसेको मुडोलाई छाडेर ऊ यसरी उभिन्छे मानौ ऊ हाम्रो र उसको बीचमा लक्ष्मण रेखा कोरिदिन चाहन्छे। तर मलाई थाहा छ, न यो जङ्गलमा लक्ष्मण रेखा कोरिन सक्छ, न पर्खाल नै उभिन सक्छ। उसभित्र एकाएक देखेको दरिलोपनले लक्ष्मण रेखाको छनकलाई बिउजाइराख्ने प्रयत्न गर्यो भने उसलाई हजार हजार घाउका सासहरू टिप्नुपर्नेछ। भित्रभित्रै छड्कने गुनासोको जुलुसले उसको मुटुभरि बबुरका काँडाहरू घुसारिदिनेछ। म आफ्नो स्वरलाई अघिको भन्दा झन् कोमल तुलाएर भन्छु, तर तपाईँ भयभीत हुनुहुन्छ फ्राउ? अनवरत किसिमले बिउजिरहेका यी जङ्गली किराहरूको स्वरसँग भयभीत हुनुहुन्छ। अँध्यारो जङ्गल र जनावरहरूका थुतुनासँग भयभीत हुनुहुन्छ। मसँग र किम्रिकसँग भयभीत हुनुहुन्छ। ऊ आफ्नो आँखा मेरो अनुहारमा चिप्लाइदिन्छ। त्यसरी चिप्लाएर मानव यथार्थ स्थितिसँग परिचित हुन खोज्छ। किम्रिक अझै उही हर्षातिरेकमा चुर्लुमा डुबे झैँ गुनगुनाइरहेको छ। म फेरि भन्छु, तर भयभीत हुनु पर्दैन फ्राउ। न यो मित्र राष्ट्रको फौजी चौकी हो, न धुरी राष्ट्रको, न हामी चौकी कुर्न बसेका सिपाही नै हौँ। आत्तिनुपर्ने खण्ड छैन तपाईँले। हेर्नुहोस्, किम्रिक कति खुसी भइरहेछ, थाहा छ कि छैन? यसकारणले उहाँको निम्ति तकमा पाउने पृष्ठभूमि तयार भइरहेछ। विकृत स्वरमा जवाफ दिन्छे ऊ, सम्भवतः भिसे नै पाउनुहोला। त्यो कुरा होइन फ्राउ, म पहिलेको भन्दा झन् नरम हुन्छु। कुरा के भन्नुहोला भने, यो कुरा एउटै हो। तपाईँहरूले एउटा जर्मन पाइलटको लास देख्नुभएको छ, एउटा जर्मन डाक्टरलाई लास तुल्याउन सक्नुहुन्छ। शत्रु पक्षको एउटा डाक्टर र एउटा पाइलटलाई गुमाइदिनु युद्धको आँखामा कम महत्त्वको कुरो होइन। निर्भीक छु महाशय, म डराउँदिन। यही होला, अरू के होला र? गोईको मुखमा परेर हेनरीको ऋण शोध गरौँला। हरे उसको चित्कार, उफ! स्वास्नी मान्छे फेरि पश्चाताप गर्छ, आफ्नो अनुहार छोप्छ ऊ दुवै हातले। कुरा त सुन्नुहोस्, म भन्छु। के सुन्नु छ, के गर्नुहुन्छ तपाईँहरूले? मलाई थाहा छ महाशय, अलि दया लाग्यो भने गोईको पोखरीमा घच्याट्नुको सट्टा गोली हानिदिनु होला। त्यसले के फरक पार्छ? मृत्यु मृत्यु नै हो आखिर। म उसको गोरु निधारमा चिटचिटी पसिना उम्रिँदै गएको अनुभव गर्न थाल्छु। कस्तो मूर्ख मान्छे तपाईँ त, म झोकिन्छु। तपाईँलाई मारेर भिसी र एमसी पाउला भन्ने आशा छैन यहाँ। किम्रिक स्वयं एउटा जर्मनले अर्को जर्मनलाई भेट्न पाएकाले खुसी भइरहेछ। ऊ किम्रिकतिर आँखा चिप्लाइदिन्छ, मानौ बनाइमा कतिको सत्यताको अंश छ भन्ने कुरालाई जाँच गर्न चाहन्छु। सम्भवतः मेरो अनुहारको बनोट र किम्रिकको अनुहारको बनोटलाई तुलना गर्दा ऊ मानौ अत्तालिन्छे। डरले अत्तालिएकी नायिकालाई फकाउन जान्ने नायकको रूपमा आफूलाई कहिले अनुभव गरेको छैन मैले। अनुभव गर्ने रूप पनि छैन। यति बेरसम्ममा त वरिपरिका साराका सारा धुनीमा आगोको लप्का उठिसक्नुपर्ने थियो। अहिलेसम्ममा त खालि दाउरा मात्र जोडिएका छन्। एकाध घन्टा यस्तै ढिलो भइरह्यो भने के ठेगान, जङ्गली हात्ती र अर्नाले हामीलाई भत्काइदिन। दाउराका कपेराहरू सार्न साह्रै साह्रै गाह्रो पर्छ। म ती कपेराहरूलाई चिर्न थाल्छु कम्बरमा घुसारेको दाबबाट खोकुरी झिकेर। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङ एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जेरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोर बाराही, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाव एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टेकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी दौलत विक्रम विष्टको चपाइएका अनुहार उपन्यासको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। अहिलेसम्ममा त खाई दाउरामा त जोडिएका छन्। एकाध घण्टा यस्तै ढिलो भइरह्यो भने के ठेगान, जङ्गली हात्ती र अर्नाले हामीलाई भत्काइदिन। दाउराका कपेराहरू पार्न साह्रै साह्रै गाह्रो पर्छ। म ती कपेराहरूलाई चिर्न थाल्छु कम्बरमा घुसारेको दाबबाट खोकुरी झिकेर। धुनीमा दाउरा जोड्दा जोड्दै किम्रिक त्यो स्वास्नी मान्छेतिर फर्किन्छ। साँच्चै फ्राउ, म तपाईँलाई देखेर खुसी भइरहेको छु। तपाईँलाई थाहा छैन कति छटपटिएको छु म यो निर्वासित जिन्दगीमा। त्यो स्वास्नी मान्छे मानौ किम्रिकलाई पटक्कै सुन्न चाहन्न। ऊ आफू उभिएको ठाउँलाई छाडेर अर्को रुखतिर मोड लिन्छे। छटपटिन्छ भने छटपटिराखोस्, मैले चासो लिनुपर्ने कुरा पनि होइन। किम्रिकको आँखा मानौ अन्धो भइरहेछ। आफू बसेको ठाउँबाट ऊ उठ्छ, दुवै हातमा लागेको धुलोलाई टकटकाएर उफेरि भन्छ, म जर्मन हुँ फ्राउ, तपाईँ जस्तै। एक वर्ष, मात्र एक वर्ष पहिलेसम्म जर्मन फौजमा थिएँ। लेफ्टिनेन्ट इन्जिनियरको हैसियतले उबारी क्षेत्रमा सडक बनाउने काम गर्थेँ। अरे, त्यतिखेर के थाहा होस् मलाई, मेरो भाग्यले मलाई ठगिरहेछ भन्ने। त्यो क्षेत्रमा काम गर्न थालेको 3 महिना पनि पुगेको थिएन, कैदी बन्नु पऱ्यो मैले। अङ्ग्रेजी छापामारहरूको अगाडि आत्मसमर्पण नगरी सुखै पाइनँ। जवाफमा त्यो स्वास्नी मान्छे आफ्नो आँखालाई छोपेको गगल्स झिकेर खेलाउन थाल्छ। उसका लाम्चा तर पुष्ट र गोरा औँलाहरूलाई म अनुभव गर्न थाल्छु। किम्रिक उसको नजिकै पुगेर भन्छ, विश्वास गर्नुहोस् भाउ, म सबै बुझिरहेको छु। स्वास्नी मान्छे फेरि रुखको फेदको आड लिएर चस्मा पुस्दै भन्छे, हेनरीको रगत यो आँखामा ताजै भए पनि मेरो सोच विचार गर्न सक्ने शक्ति अझै स्वस्थ छ। के बुझ्नुभयो तपाईँले, ऊ सोध्छ। सबै राष्ट्रको फौजी चौकीमा उही एउटै किसिमको रीत पहिले फकाई फुलाइ गरी भेद दिने कोसिस गर्नु, त्यसबाट सफल भएन भने लोभ र लालच देखाउनु, त्यसबाट पनि केही लागेन भने शारीरिक यन्त्रणा दिनु, अनि अन्त्यमा ठ्याच्छ गोली हिर्काएर लडाइदिनु। कता पुग्नु भयो तपाईँ, राम्ररी हेर्नुहोस् कि मेरो आँखा जर्मनीको आँखा जस्तो छैनन्, कि मेरो अनुहार जर्मनीको जस्तो छैन। ऊ फेरि सोध्छ, विश्वास गर्नुहोस् हर किम्रिक, मसँग भेदका कुराहरू छैनन्, म फकत डाक्टर हुँ, मैले जीवन दिएको छु, लिएकी छैन। हरे, कसरी सम्झाउँ तपाईँलाई, ऊ बताउन खोज्छ। सत्य सत्य, म रित्तो छु फौजी कुराहरूबाट, बरु तपाईँ लङ्गड हुनुहुँदो रहेछ, मबाट तपाईँ मात्र औषधि गर्ने काम लिन सक्नुहुन्छ हर किम्रिक। किम्रिक पुरपुरमा हात राखेर भुइँमा मानव थचारिन्छ। आगो फुस्दा फुस्दै पनि उसको आकाश थाके चाहिँ अनुभव गर्न थाल्छु। दिनभरि सेलाएको उसको खुट्टाको पीडा फेरि भ्युजे चाहिँ अनुभव गर्न थाल्छु। त्यो स्वास्नी मान्छेको अनुहारमा टाँसिएको पराइपनको विक्षोभ पटक्कै हराएको छैन। ऊ हामीभन्दा केही टाढाको काठको मुढामा बसेकी छ। सम्भवतः हामीबाट उत्पन्न हुन सक्ने सम्भावित खतराको शङ्कालाई छल्न ऊ आकाशमा गडगडाइरहेको हवाईजहाजलाई सम्झिरहेकी छे। हवाईजहाजबाट तल जङ्गलमा देखेका जङ्गली फूल र हेनरिकको अनुहारलाई सम्झिरहेकी छे। जे होस्, ऊ मौन छे, म मौन छु र किम्रिक मौन छ। उही एकनाथसँग ब्युजिरहेको झ्याउकेरीको किरिर किरिर आवाज अझै मौन छैन। मौन त भित्रभित्रै सर्किरहेको त्यस मुकुस मुकुसको कुनै अर्थ छैन। सम्भवतः किम्रिकले उज्यालो किसिमले त्यो तालको किनारमा स्थितिलाई ग्रहण गरेको भए अहिलेसम्ममा यो दुनियाँ अगाडि मधुर हाँसो ब्युजिसक्ने थियो होला। त्यो स्वास्नी मान्छेलाई खुसी पार्ने नियतले तालमा हवाईजहाज ओह्राल्ने बिचरा हेनरीको दिवंगत आत्माको शान्तिका निम्ति औपचारिक किसिमका कुराहरू जन्मिने थिए होलान्, मौन धारणा हुने थियो होला। तर त्यस्तो केही हुन सकेको छैन। मूल धुनीमा दाउरा सर्किन्छ, आगोको लप्का क्रमशः उचालिँदै जान्छ। म भन्छु, हर किम्रिक श्रीमतीजी थाक्नु भएको छ, हेनरीको असमयको निधनले उहाँको शान्ति घायल भएको छ, फेरि भोको हुनुहुन्छ, भोको पेटमा कुराकानी पनि जम्दैन, बुझ्यौ त। किम्रिक हामीलाई छोडेर कटेरोभित्र गुम हुन्छ। किम्रिक गएको केही छिनपछि त्यो स्वास्नी मान्छे एकाएक मौनतालाई भाँच्छे। तपाईँ त जर्मन पक्षको होला, तपाईँको अनुहारसँग मिल्दाजुल्दा अनुहारलाई मैले एडी ब्रान्क र उभारीको मोर्चामा देखेकी छु, रोप र नेपल्समा देखेकी छु। तपाईँहरू त मित्र राष्ट्र पक्षकै हुनुहोला। ठिक भन्नुभयो, म ब्रिटिस पक्षको सैनिक हुँ, गोर्खाली। ऊ विस्मित चाहिँ हुन्छ, हजुर म गोर्खाली हुँ। उसको आँखा नेउरिन्छन्, उसको बुद्धिसम्म चेतनामा ब्रेक चाहिँ लाग्छ। फेरि तटस्थ किसिमको स्वर उडाइदिन्छु, म ब्रिटिस पक्षको भए पनि मैले तपाईँलाई जिरह गर्ने पात्री ठानेको छैन। तपाईँबाट जर्मन फौज भेद छदाउन कुनै शारीरिक यातना दिने योजना बनाउने छैन। यो जङ्गलमा तपाईँ त्यतिकै स्वाधीन हुनुहुन्छ फ्राउ, जतिको म छु। तपाईँको साथी बिछडिएकोमा मलाई पनि दुःख छ। मैले बोलेका शब्दमा कुन किसिमका झिल्काहरू छन् कुनै, उसका सम्पूर्ण शरीरमा कम्प झैँ सोह्रिन्छ। सम्भवतः उसको बुद्धिसम्म चेतनाले मैले उडाएका हरफहरूलाई अलिकति पनि छुन सकेको छैन। अनुहारभरि उही स्वाधीनता हराएको छाप बोकेर ऊ पछाडि फर्किन्छ। उसलाई सम्झाइरहने इच्छा पनि छैन, सम्झाए पनि उसमा बसेको छाप तुरन्त मेटिने होइन। किम्रिक अझै आइपुगेको छैन, आयो भने त्यस किसिमको जिम्मेवारी उसैलाई नै सुम्पिदिनु जाति। म बाँकी धुनीहरूलाई बिउजाउँदै जान्छु, एकपछि अर्को, अर्कोपछि अर्को। त्यो स्वास्नी मान्छे हाम्रो क्याम्पाभन्दा बाहिर पुग्छ। वरिपरिका साराका सारा धुनीहरूलाई बिउजाएर म फुर्सदको सास फेर्न थाल्छु। किम्रिक वनतरुल र बिहान शिकार गरिएका आला माछाहरूलाई लिएर आइपुग्छ। किम्रिकका आँखा फेरि त्यो स्वास्नी मान्छेलाई खोज्न थाल्छन्। साँसको रङलाई टह टह जुनले छोपेको छ। फेरि पनि वरिपरिका झाडी र जङ्गलहरू अँध्यारोको रङ छातीभरि बोकेर आतंक उडाइरहेछन्। टह टह जुनमा त्यो स्वास्नी मान्छेलाई अनुभव गर्न थाल्छु। म लाग्न थाल्छ त्यो स्वास्नी मान्छे यो जङ्गलसित परिचित भए चाहिँ, यो जङ्गलमा बिउजिरहेको आतंकसित परिचित भए चाहिँ, मानौ त्यस किसिमको लाटो चकमन्नतामा हिँड्न अभ्यस्त भइसकेकी छैन ऊ। किम्रिक किङ कर्तव्य विमूढ झैँ छ। उसले 81 उदाएको नयाँ स्थितिलाई सम्भवतः बुझ्न सकेको छैन। गोर्खालीहरूका बारेमा प्रथम महायुद्धदेखि उडेका दन्त्यकथाले सम्भवतः त्यो स्वास्नी मान्छे सन्त्रसित छे। सम्भवतः मेरो अनुहारलाई एउटा मान्छे खाने राक्षसको रूपमा चित्रित गरेकी छे। के थाहा होस् बिचरीलाई, उसको देशमा झैँ मेरो देशको दन्त्यकथामा पनि राक्षसहरू छन् भन्ने कुरा। किम्रिक पनि त त्यो भ्रमबाट मुक्त हुन सकेको थिएन सुरु सुरुमा। कुनै कुरामा एकदिन उसले मसँग सोधेको थियो कि गोर्खालीको कुकुरलाई दाबबाट झिकेपछि त्यसलाई रगत नखुवाइ हुँदैन रे हो। हाँसेको थिएँ म, फेरि यो स्वास्नी मान्छे त्यसमाथि पनि एकदम नयाँ। म तरुल र माछा पोल्न छोडेर धुनीबाट केही पर पन्छिन्छु। त्यो स्वास्नी मान्छे अझै पनि क्याम्पा बाहिर छ, मानव त्यो थलामा उभी उभी यो फौजी चौकी हो वा होइन भन्ने कुरालाई अठोट गर्न चाहन्छे। सम्भवतः किम्रिक र मसँग भएका कुराहरूलाई तौलिन चाहन्छे। ऊ उभिएको ठाउँभन्दा 150 गज पर झाडीको अँधारोमा टलल टल्केका दुई निला ज्योतिलाई अनुभव गर्न थाल्छु। किम्रिकलाई र मलाई राम्रोसँग अनुभव भइसकेको छ ती टल्कने वस्तु के हुन् भन्ने कुरा। निर्णयको अन्तरङ्ग क्षणमा पुग्न पाएको पनि हुन्न म। किम्रिक त्यसै त्यसै दगुर्दै कराउन थाल्छ, फ्राउ हेर्नुहोस् 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 है अगाडि बाघ छ। तर त्यो स्वास्नी मान्छे किम्रिकलाई सुन्दिन, बरु त झन् अगाडितिर पो पाइला सार्न थाल्छ ऊ। हुनसक्दछ उसभित्र सुरक्षित उसको प्रखर स्वाभिमानको सङ्कल्पले उसलाई हामीतिर फर्कन नदिएको होला। हुनसक्दछ उसभित्र टाँसिएको भ्रमले अत्तालिएकाले उसले वस्तुस्थितिलाई हेर्न नसकेकी होली। जे होस् ऊ डाक्टर भए पनि स्वास्नी मान्छे नै हो, फौजी गुप्तचर भए पनि स्वास्नी मान्छे नै हो। संसारका यी स्वास्नी मान्छेहरूमध्येमा ऊ पनि पर्दछ जो वस्तुस्थितिलाई हेर्नुभन्दा आफ्नो जिद्दीलाई नै ठुलो ठान्दछन्। ती दुई नीला आँखा अझै टल्किरहेका छन्। किम्रिक दगुर्दा दगुर्दै एक खुट्टाको सट्टा दुवै खुट्टाले दगुर्न थाल्छ। दगुर्दा दगुर्दै ऊ कराइरहेछ, फ्राउ सुन्नु भएन मेरो कुरा, अगाडि नजानुहोस् भने, हेर्नुहोस् बाघ छ, सत्य बाघ छ, आदि आदि लवजले चिरिँदै जान्छ त्यो बेला। तर किम्रिकको मोहजनित स्वरले फेरि पनि उसलाई छुन सक्दैन। ऊ त झन् पो अगाडि पाइला सार्दै जान्छ। तर किम्रिकको मोहले हरेस खाएको छैन। फेरि र फेरि त्यही शब्द उडाइदिन्छ त्यो सास्ने मान्छे ताकेर। टल्ल टल्किरहेका ती दुई नीला आँखा अब पछाडि सर्किन थाले जे अनुभव हुन्छ। कुनै शिकारलाई झम्टाइरहेको लक्ष्य त्यो स्वास्नी मान्छेको गोरो गर्दन नै भएको भए। मेरो इच्छाहीनताको बिरुवालाई त्यो स्वास्नी मान्छेको हातले एकाएक हल्लाइदिए चाहिँ अनुभव हुन थाल्छ। मलाई सिरिङ्गा हुन्छु, जिउभरि काँडा उम्रिए चाहिँ अनुभव हुन्छ। उफ, त्यो स्वास्नी मान्छेको जीवनप्रति मभित्र यो लोभ कस्तो। युद्धले त मलाई सिकाइदिएको छ मोहको अस्तित्व छैन भन्ने कुरा। आफूभित्रको मोह माया ईर्ष्या र लोभ सबै स्वयं आफ्नै निम्ति सृजना भएका व्यङ्ग्य नै हुन् भन्ने कुरा। त्यो व्यङ्ग्यबाट मुक्ति पाउनु नै यथार्थ मान्छेपन प्राप्त गर्नु हो भन्ने कुरा। त्यो सत्यसँग विज्ञ हुँदाहुँदै पनि फेरि यो मोहको चिप्लेटी कस्तो। तर होइन, आफूभित्र कुदिरहेका हरफहरूलाई मैले बुझेको छु। त्यस मोहको सम्बन्ध मेरो इन्द्रियसँग छैन। त्यो मोहलाई मोह होइन भन्न पनि सक्छु म। आहा, कति जाँगर भरिदिन्छ त्यस किसिमको मोहले, कति उज्यालो र पवित्र तुलाइदिन्छ त्यो काठको मोहले अनभिव्यक्तिमा लुकामारी खेलिरहेका हरफहरूलाई। म आफ्नो काँधमा झुन्डिएको टामिगनको नाल ती दुई नीलाई ज्योतितिर सोझाइदिन्छु। तर फेरि उफ, यो मुटुभित्र चिसोपनको अनुभव। मलाई थाहा छ मेरो निशाना साह्रै सोझो छ। अहिलेसम्म पनि मेरो खल्तीको मनी ब्यागमा सुरक्षित छ चाँदमारीमा जनरल स्टेभन र कर्नेल हडसनले दिएको प्रशंसापत्र। मेरो टामिगनको नाल पनि त बाङ्गो भएको छैन। तर आज शङ्का लाग्न थालिरहेछ आफ्नो हातको भरोसामा। यो स्वास्नी मान्छेको उपस्थितिले कसरी मभित्र पनि साँझको झैँ स्थिति सिर्जना गर्दै गएको छ। केम्ब्रिक अझै दगुरिरहेको छ, म छक्क छु। ऊ कसरी सधैँ मान्छे झैँ दगुर्न सकिरहेको होला। तालतिर ओर्न लागेका एक जोडा जिराफ टक्क उभिन्छन् विस्मित चाहिँ। बलिरहेका ती आँखालाई झन् तीव्र रूपले अनुभव गर्न थाल्छु म। मेरा आउँलाले टामिगनको छेस्किनीलाई छुनुभन्दा पहिले नै ती दुई नीला ज्योति जिराफको पिठ्यौमा झर्छन्। सन्तोषको निश्वास उडाइदिन्छु। मृत्युको डरले आशंकित जिराफ आफ्नो पिठ्यौमाथि ती आँखालाई बोकेर बेतोडले दौड्न थाल्छ तालको किनारै किनार। कुहिएको जंगली पातको रङ चाहिँ कालो रङमा लतपत हुँदै गएको रातको जुनको उज्यालोलाई भाँच्न थाल्छ। म धुनी नै छु अहिलेसम्म पनि। मेरो अगाडि तिर्साइएका दुई भिन्ना भिन्नै मुढामा बसेका किम्रिक र त्यो स्वास्नी मान्छे जंगलतिर लिप्सेको अँध्यारो झैँ मौन छन्। सम्भवतः ती दुईले मौनतालाई नै सहायक स्थितिको रूपमा स्वीकार गरेका छन्। मानौ मौनता नै एउटा यस्तो पर्दा हो जसले घृणा ग्लानी र लज्जालाई लुकाइदिन्छ। मानौ जमिरहेको यो मौनताले भित्रभित्रै अविश्वासलाई मेट्दै गइरहेको छ। म जनावरको बोसोमा केतुकीको पातलाई भिजाएर चिराग बनाउन थाल्छु। अँध्यारो भेल चाहिँ उर्लिरहेको छ, लाग्न थाल्छ कालो पानीको दहभित्र त्यो स्वास्नी मान्छे डुब्दै गयो चाहिँ, किम्रिक डुब्दै गयो चाहिँ, साराका सारा वातावरण नै डुब्दै गयो चाहिँ। निश्चय नै अहिले कसैलाई त्यो कालो रङले आतंकित तुलाएको छैन। म चिराग बालेर उठ्छु मौनतालाई अलिकति पनि नबिथोलिकन। तर मौनतामाथि विश्वास गरेको भए निश्चय पनि किम्रिक र त्यो स्वास्नी मान्छे झस्किनुपर्ने थियो मेरो पाइला सराईमा। सम्भवतः मौनता भित्रभित्रै उनीहरू बाफिरहेका थिए। मौनताले मानौ उनीहरूलाई चिथोरिरहेको थियो। त्यो स्वास्नी मान्छेको सामान राखेको झोला र ब्याग बोकेर किम्रिक बोल्छ, निद्रा लागेन कि तपाईँलाई? स्वास्नी मान्छे केही बोल्दिनँ। म चिराग लिएर अगाडि पाइला सार्न थाल्छु। सम्मोहन गरी झैँ त्यो स्वास्नी मान्छे मेरो पछि पछि आफ्नो बुट सार्न थाल्छ। उसको पछाडि हिँड्ने सुरले उभिएको किम्रिकको शरीर त्यसै त्यसै थरथराउन थाल्छ। उसको अनुहारको उज्यालो रङले चिप्लो रूप लिइसकेको छ। ज्वरोले छोप्यो भने उसको अनुहारको रङ त्यसै चिप्लो हुन्छ। खुट्टाको घाउ एउटा ठूलो बाधा हुँदाहुँदै पनि निकै दगुरेको छ आज ऊ। त्यस किसिमको मेहनतले उसमा ज्वरो फर्काइदिन सक्छ। फेरि पनि एकदम खोच्चै खोच्चै हिँड्न थाल्छ ऊ त्यो स्वास्नी मान्छेको पछि पछि। त्यो स्वास्नी मान्छे एकपल्ट पनि पछाडि फर्केको छैन। मानौ उसलाई उसको पछाडि किम्रिकको छाया छ भन्ने कुराको पत्तै छैन। त्यसो नहुँदो हो त उसले यो चकमन्नाताको बारेमा कुरा गर्नुपर्ने थियो, स्वर्गीय हेनरिकको बारेमा कुरा गर्नुपर्ने थियो। ती दुवैको कुरा नगरे पनि आफ्नो सहर र गाउँमा फर्कने बारेमा कुरा गर्नुपर्ने थियो। ल भइगयो, ऊ बोलिन रे, किम्रिकले त बोल्नुपर्ने थियो। सम्भवतः किम्रिक खुल्न सकेको छैन। कतै त्यो स्वास्नी मान्छेको अनुहारमा विक्षिप्तको रङ पोतिन्छ कि भन्ने डरले। त्यो स्वास्नी मान्छे चुप छे, कतै उसबाट मूर्खता चुहिन्छ कि भन्ने डरले म चुप छु। आफूसँग युरोपेली रङको प्रश्नै भए नभएकाले किम्रिक मौन छ। त्यो स्वास्नी मान्छे मौन, म मौन, लाग्छ हामीहरू कठपुतलीमा अनुवाद हुँदै गएछौँ। कटेरोमाथि उक्लने भरेङ्गीर आइपुगेपछि म छेउ लाग्छु। चिराकलाई उचालेर अहिलेसम्म पनि बाँचेको छैन। कठपुतलीको झैँ स्थिति, विद्रोह छ मलाई त्यस किसिमको स्थितिसँग। म ती दुवैलाई बिर्सिएर क्याम्प बाहिर हेर्न थाल्छु। सरसर्ती बतासले झारेका पातहरू बज्न थाल्छन्। बाह्रसङ्गीका खुरमुनि रातको प्रथम प्रहरमा त्यो बाटो हिँड्ने बाह्रसङ्गीको जुलुससँग मोह छ, मोह झैँ छ मलाई। अहिलेसम्म पनि प्रज्वलित भइरहेको धुनीको उज्यालोमा बाह्रसङ्गीको जुलुसलाई अनुभव गर्न थाल्छु म। किम्रेक विरक्त छ त्यो स्वरसँग, त्यो दृश्यसँग। मलाई र त्यो स्वास्नी मान्छेलाई पछाडि छाडेर ऊ पाइला सार्दै जान्छ बरेङका खुड्किलामा। तर यो स्वास्नी मान्छेको बुट जहाँको तै जम्छ। उसको अनुहारमा पौडी खेलिरहेको डरको छायालाई प्रष्ट अनुभव गर्न थाल्छु म। बाह्रसङ्गीको विशाल जुलुस बढ्दैछ। शत्रुका घातमा जङ्गलमा मार्च गरिरहेका सिपाहीहरूका बुट बजे झैँ छनक उडाउँदै कठै उही सन्त्रासमा डुबेको मुख अभिव्यक्तिको छन। त्यो स्वास्नी मान्छेको खुट्टा लगलगाए चाहिँ अनुभव गर्न थाल्छु म। जुलुसबाट उछिटिएको एउटा बाह्रसङ्गी धुनी निरकै एउटा रुखमा आङ्क न्याउन थाल्छ। म आफ्नो दाहिने हातको टेवा त्यो स्वास्नी मान्छेलाई दिँदै भन्छु, कोही होइन, जङ्गली जनावरहरू हुन् फाउ। म त के न भन्ठाने। त्यो स्वास्नी मान्छे बल्ल मुख फल्छ। यता नजिकमा कुनै गाउँ छैन? ऊ सोच्छ, भए यस्तो गुनासो नै किन हुन्थ्यो, नजिकको त के कुरा, सय सय माइलसम्म पनि कुनै गाउँ छैन। त्यो स्वास्नी मान्छेको ध्यान भरेङतिर केन्द्रित हुन्छ। किम्रेक आफ्नो पाखुरा समाप्दै भन्छ, यसलाई बलियोसँग समाप्नु छ त लड्नु होला। त्यो स्वास्नी मान्छेभित्रको उपेक्षाको भावना मानव पखालिसकेको छ। ऊ चुपचाप स्वीकार गर्छ त्यो पाखुरालाई। कटेरोमाथि उक्लिसकेपछि आफूभित्रको पराइपनको विक्षोभलाई पखालेर एउटा परिवारमा मिसिसकेकी स्वास्नी मान्छेको चाहिँ स्वरमा ऊ भन्छ, तपाईँको हात त निकै तातो छ नि हरकिम्रेक, चिसो भयो भने त भत्किहाल्छु नि, ऊ उत्तर दिन्छ। त्यो स्वास्नी मान्छे मुस्काइदिन्छ। हेनरीको मृत्यु शोकका चिसा निश्वास यतिखेरसम्म त्यो स्वास्नी मान्छेको निम्ति बासी भइसके चाहिँ प्रतीत हुन थाल्छ। हुन पनि त्यो मुटु थरथराइरहने दृश्य सम्झिराख्नुपर्ने कुरा पनि त होइन। चिराक लिएर सबभन्दा पहिले म कटेराको ढोकाभित्र पस्छु। भित्र एक एकजनासम्म सुत्न हुने दुईटा धुस्नाका डस्ना छन् जसलाई जनावरकै छालाले छोपेको छ। भित्तामा पनि ग्यास मास्क र जनावरकै छाला छन्। त्यो कटेरोको सम्पूर्ण कुरालाई मिलाएर हेर्दा आदिमकालका शिकारीहरू ओत लाग्ने ठाउँ झैँ प्रतीत हुन्छ। त्यो स्वास्नी मान्छेले त्यो कटेरोलाई कुन रूपमा स्वीकार गरेकी छे त्यसलाई मैले उसका डमरूको आँखा चाहिँ आँखाका नानीमा पढ्न सकेको छैन। पढे पनि केही फाइदा छैन। निश्चय नै पाउडर लिपस्टिक र अत्तरको सुवासले मगमग भइरहेकी उसलाई त्यो कोठा सुहाउँदैन। उसको रूप र लिभास अनुसार कमसेकम त्यहाँ एउटा क्याम्प खाट हुनुपर्ने, झुलो हुनुपर्ने, स्लिपिङ ब्याग हुनुपर्ने, तर त्यो सम्भव छैन। फेरि पनि त्यस किसिमको स्थितिसँग पूर्ण रूपले परिचित भए चाहिँ ऊ त्यो धुस्नाको लम्पटमा बस्छ। अगाडिपट्टिको धुस्नाको लम्पटमा किम्रेक सँगसँगै म बस्छु। त्यो स्वास्नी मान्छे किम्रेकलाई सम्बोधन गरेर फेरि भन्छ, तातो तातो, तपाईँ चाहिने भन्दा पनि बढी तातो हुनुहुन्छ। यो जोरप्रति कृतज्ञ हुनुपर्छ मैले, किम्रेक भित्ताको आड दिएर भन्छ। तपाईँको मुख खोलिदियो त ज्वरोले, मैले त तपाईँ हामीबाट हराइसक्नु भएको छ कि भन्ठानेको थिएँ। त्यो स्वास्नी मान्छे उत्तर दिन्छ, तपाईँ स्वयं पनि त हराउनु भएको थियो नि, नहराउनु भएको भए त्यस्तो रगत लतपतिको अवस्थामा ह्यान्डसअप भनेर वातावरणलाई बिटुलो तुलाउनु हुँदैन थियो होला। किम्रेक हाँसिदिन्छ, त्यो स्वास्नी मान्छे हाँसिदिन्छ। म रुख त अवश्य भइसकेको छैन, रुखैले पनि बतासको स्वरसम्म पातहरूलाई हल्लाइदिन्छ, साना साना हाँगाहरूलाई निहुराइदिन्छ। म पनि उनीहरूको आँसुमा हाँसु मिसाउँदै भन्छु, तपाईँ दुवै बराबर, यो कुरा केही होइन हरनन्त। हाँसोलाई भाँचेर त्यो स्वास्नी मान्छे मतिर फर्कन्छ। युद्धको छायाले हाम्रो आँखालाई बिटुलो तुलाइदिएकोले त्यस्तो भएको हुनसक्छ, हुनसक्छ कि अवश्य हो। तपाईँहरू युद्धले लखेटिएर यो जङ्गलमा निर्वासित हुनुभएको, म स्वयं युद्धले लखेटिएर यहाँ आइपुगे कि भइगयो, यो कुरातिर किन फर्कने हरनन्त। किम्रेकको हात साँच्चै तातो छ, ठट्टाको कुरो होइन, विश्वास गर्नुहोस्। बनावटी डाक्टर होइन म, वास्तवमा म डाक्टर हुँ। मेरो ब्यागमा अहिलेसम्म पनि सब सामानहरू छन् जति एउटा डाक्टरसँग हुनुपर्छ, बुझ्नुभयो तपाईँले? तपाईँ किम्रेकै निम्ति खटिनु भएको त होइन फ्राउ, किम्रेक रोगी, तपाईँ डाक्टर। यो ब्याग लिएर बासबाट निस्कँदा किम्रेकको आकृतिको त कल्पनासम्म पनि थिएन मलाई। हुनसक्छ कुनै दिन सपनामा तपाईँहरूको आकृतिलाई देखेँ कि उनी, तर सम्झना छैन। त्यतिखेर कल्पना थियो जनरल रोमेलको, रुमी रुसी सीमा क्षेत्रमा तयार पारिएको अस्थायी अस्पतालको। साँच्चै नै रुसी सीमा क्षेत्रको अस्पतालमा गइरहेको थिएँ। पाण्डुरोगको महामारी छ त्यहाँ, म त्यस रोगको विशेषज्ञ मानिन्छु। त्यसैले श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति @unn.com.nb। हवस् त अर्को साता चपाइएका अनुहारको चौथो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रृङ्खलामा गोविन्दबहादुर मल्ल गोठालेको लघु उपन्यास पल्लो घरको झ्याल वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।